क्या करना चाहिए, कैसे होना चाहिए, कैसा बनना चाहिए, तो उस पर हालांकि मैंने कई दफ़ा गुफ्तगू की है डिफरेंट उसमें, लेकिन वो बड़ा बेहतरीन एक वो है। तो मेरा दिल चाह रहा था कि
इसमें
क्योंकि वो
जी
यानी कंटिन्यूएशन भी नहीं है,
जी
वो
हाँ
कंटिन्यूएशन ब्रेक हुआ हुआ है,
जी हाँ जी
तो इसलिए शायद आप लोगों को ज़्यादा फील ना हो,
नहीं तो ज़्यादा अच्छी बिल्कुल अच्छी
तो
लगेगा जी हाँ
इस पर
हाँ
थोड़ा
बिल्कुल
सा डिस्कस कर लेते हैं आज।
बिल्कुल
बिस्मिल्लाहिर्रहमानिर्रहीम। ये वाक़या जो बहुत तफसील से बयान किया गया है, ये सूरह बकरा में, जहाँ पर आपका दूसरा पारा ख़त्म होता है, जहाँ पर दूसरा पारा ख़त्म हो रहा होता है, उससे पहले आयत नंबर 246 है। तो आप लोग भी अगर सामने कुरान रख लें तो अच्छा रहेगा। أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ألم تر إلى الملأ من بني إسرائيل من بعد موسى إذ قالوا لنبي لهم ابعث لنا ملكا نقاتل في سبيل الله. क्या नहीं देखा तुमने बनी इसराइल के सरदारों की तरफ, मिन बाद मूसा, मूसा के बाद, इज़ क़ालू लिनबीयिन, जब उन्होंने कहा अपने नबी से, लहुमुबअथ लना मलिकन, कि हमारे लिए मुकर्रर करें, मबऊस करें मलिक, यानी एक बादशाह सरदार, नुकातिल फी सबीलिल्लाह, के हम क़िताल करें अल्लाह के रास्ते में। अच्छा, इसका बैकग्राउंड क्या था, इस वाकये का बैकग्राउंड क्या आपके इल्म में, तो ये होगा ना कि बनी इसराइल यानी हज़रत याकूब के 12 बेटों से, हज़रत याकूब अलैहिस्सलाम का नाम इसराइल था, तो उनके 12 बेटों से जो नस्ल बढ़ी और चली और जिसमें खुदा ने बहुत ज़्यादा बरकत दी, तो वो सारे बनी इसराइल कहलाए। हज़रत मूसा अलैहिस्सलाम के वसीले से खुदा ने, अच्छा, और हज़रत याकूब के बाद हज़रत यूसुफ़ अलैहिस्सलाम की वजह से इनको मिस्र की हुकूमत हासिल हो गई। फिर उसके बाद जब इन्होंने उस रास्ते को छोड़ दिया, तर्क किया, तो ये मिस्र में ही ग़ुलाम बन गए, और कुप्ती जो कौम थी वो इन पर गालिब आ गई, फिरौन जिनका वो था हुक्मरान था। फिर उसके बाद खुदा ने हज़रत मूसा अलैहिस्सलाम और जनाब हारून अलैहिस्सलाम के ज़रिए से इनको कुप्तियों के जुल्म से निजात दिलाई, और दोबारा ये मिस्र के हाकिम हो गए। और फिर उसके बाद ये उस रास्ते से इनहराफ करने के बाद मुख्तलिफ लोगों ने इन पर कब्ज़ा किया, और जिस ज़माने की ये बात है तो बादशाह जालूत था जिसका नाम था, और उन्होंने मिस्र से इनको निकाल दिया था। यानी ये तकरीबन एक जलावतनी की ज़िंदगी बसर कर रहे थे बाहर के उसमें, और यानी उनकी हालत सही नहीं थी, ख़राब हालत में थे। तो उस वक्त जो नबी थे, लेकिन इस कौम में एक जो बहुत खसूसियत के साथ खुदा का फजल रहा है, वो ये कि मुसलसल अम्बिया मबऊस होते रहे, अम्बिया का सिलसिला बनी इसराइल में कंटिन्यूस रहे। तो उस वक्त जो भी नबी थे, जिनका नाम यहाँ पे नहीं लिया गया, ये सारे जो सरदार और बड़े बड़े लश्करों के अपने जो वो थे, वो आए और उन नबी से कहा कि हमारे लिए कोई सरदार मुकर्रर कीजिए, कि हम चाहते हैं अल्लाह के रास्ते में क़िताल करना, और यानी क़िताल इसलिए करना चाहते हैं ताकि हम अपनी ज़मीन वापस लें और अपनी खोई हुई इज्जत को वापस लें। इस जुमले पे ख़ास तौर से गौर कीजिएगा, उन्होंने क्या कहा पैगंबर से, नुकातिल फ़ी सबील अल्लाह, हम सबील खुदा में क़िताल करना चाहते हैं। ठीक, पैगंबर ने कहा, काला हल असई तुम इन कुतिबा अलैकुमुल क़िताल अल्ला तुकातिलू। पैगंबर ने कहा कि कहीं ऐसा ना हो जाए कि जब तुम पर क़िताल को लिख दिया जाए, यानी क़िताल का हुक्म आ जाए कि अब निकलो और लड़ो, अल्लाह तो कातिलू, तो तुम कताल करने से इनकार कर दो, पीछे हट जाओ। यानी सोच लो इस बात को कि तुम मेरे पास आए तो हो, कि मैं तुम्हारे लिए वो पूरा एक निज़ाम बना दूं कि जिसके ज़रिए से तुम खुदा के रास्ते में क़िताल करो, लेकिन जब तुम पर वक्त आए खुदा कहे कि निकलो, और जब वो तुम्हारा सरदार कहे कि बाहर आओ तो तुम पीछे हट जाओ। क़िताल का मतलब फाइट, वेपन्स नहीं, जिहाद। जिहाद जो है वो ज़्यादा उमूमी लफ्ज़ है, जिहाद निकला है कोशिश से। जिहाद का मतलब है पुटिंग अप एफर्ट, उसमें क़िताल भी हो सकता है, लेकिन जैसे फॉर एग्ज़ाम्पल आप तालीमी मैदान में काम कर रहे हैं, ये भी जिहाद है। आप माशरती सोशल लेवल पे काम कर रहे हैं, वो भी जिहाद है। ठीक है, जिहाद एक बहुत ज़्यादा उमूमी वर्ड है, उसका स्कोप बहुत वाइड है। क़िताल स्पेसिफिक है, लड़ना, फाइट। हाँ, फी सबीलिल्लाह, अल्लाह के रास्ते में, अल्लाह के रास्ते में। जी आप देखते जाइए, अभी इसमें बहुत सारी बातें, आपने बहुत अच्छा पॉइंट उठाया, अभी यही सब बातें समझ में आएंगी, और इसको इम्प्लीमेंट करते जाइए अपनी हालत पर। तो उन्होंने कहा कि अगर ऐसा मुमकिन है कि फिर तुम पर हुक्म आ जाए, क्योंकि इससे एक बात ये पता चलती है कि क़िताल का मतलब ये फाइट ये नहीं है कि जिसका जो मुंह उठे जाके लड़ना शुरू हो जाए, बल्कि उसके लिए जो भी नुमाइंदा खुदा है उसका हुक्म और इजाज़त ज़रूरी है। यहाँ से हमें एक बात ये भी समझ में आ रही है, कुतबा अलैकुमुल क़िताल, कि जब तुम पर क़िताल को लिख दिया जाए, यानी तुम से मुतालबा किया जाए, जैसे रसूल खुदा ने 13 साल तक मक्के में कहा कि मजालिम हो रहे हैं, अभी कुछ नहीं करना है, मदीने में आके कहा कि अब निकलो बाहर, तो ये है कुतबा अलैकुमुल क़िताल। ठीक है, यानी कि जो भी, यानी कि जैसे हमारे लिए आज जो भी नुमाइंदा दीन है या वली फ़कीह है या जो भी, जिसको भी एक उम्मत कबूल कर रही है, कि वो अगर कहेंगे कि इस काम के लिए बाहर आओ तो बाहर आएंगे। ये नहीं कि हम में से हर एक अपनी उठे, जिहाद हम सब कर रहे होंगे किसी ना किसी शोबे में, लेकिन क़िताल स्पेसिफिक है कि जब ऑर्डर आए। तो उन्होंने कहा कि फिर तुम पीछे हट जाओ, वो सब कहने लगे वमा लना अल्लाह नुकातिला फी सबीलिल्लाह, वमा लना कि और क्या है हमारे लिए, मतलब ऐसा हम क्यों नहीं करेंगे, अल्लाह नुकातिला कि हम क़िताल ना करें, फी सबीलिल्लाह अल्लाह की सबील में, वक़द उखरिजना मिन दियारना व अबनाना कि और हम दूर कर दिए गए हैं, निकाल दिए गए हैं अपने घरों से और अपने बेटों से। अब आप यहां पर एक बात समझ रहे हैं कि यानी कि एक ऐसा माशरा, जैसे खास तौर से इसमें अरबों को आप देखें, हम लोगों को भी देखें, कि क्योंकि हमारा माशरा उसकी साख्त दीनी है ना, इस वजह से हम लोग अपनी नॉर्मल लैंग्वेज में दीन की टर्मिनोलॉजीज को यूज कर रहे होते हैं बगैर समझे हुए और बगैर उसके असल मायना को मुराद लिए हुए। ये बात वाजह है ना, यानी जैसे आप बहुत सारे उसमें देखें कि ये जितने भी उमवी खलीफा हैं, अब्बासी खलीफा हैं, आयात कुरान पढ़ रहे हैं। कुरान उस जमाने में कॉमन एक चीज़ थी अरबों के दरमियान लैंग्वेज में शुरू इस्लाम, जबकि खुद कुरान की तालीमात से दूर का ताल्लुक नहीं है। तो ऐसे ही यानी हो सकता है कि ये लफ्ज़ जैसे हम कहते हैं ना शहीद और जिहाद फी सबीलिल्लाह और फला फला फला, कि जिसके ना मायना समझते हैं ना मतलब जानते हैं, यानी कि अभी हमारी इस्तलाहात में जैसे हम हर एक को शहीद बना देते हैं, जबकि हमें इस बात का इल्म नहीं है कि शहादत किस मरतबे का नाम है। यानी हर मकतूल फी सबीलिल्लाह भी शहीद नहीं होता, ये इतना बुलंद मकाम है, लेकिन हम बगैर इधर उधर कोई भी आया गया मर गया मारा गया वो शहीद हो गया। तो इसी तरीके से इन्होंने जब ये बात कर रहे हैं फी सबीलिल्लाह, आप इससे अंदाजा कीजिए हमें क्या हो गया है कि हम अल्लाह के रास्ते में क़िताल ना करें, जबकि हम अपने घरों से निकाल दिए गए हैं और बेटों से दूर कर दिए गए। यानी पर्पस क्या है, घर और औलाद को वापस लेना, और नाम किसका ले रहे हैं, फी सबीलिल्लाह। ठीक है, तो अब उसका नतीजा क्या निकला, वही जो अभी नबी ने कहा था, फलम्मा कुतिबा अलैहिमुल क़िताल, पस जैसे ही उन पर क़िताल का हुक्म आया, तवल्लव इल्ला कलीलम मिनहुम, सब वापस चले गए। इल्ला कलीलम मिनहुम, मगर उनमें से एक थोड़ी सी तादाद के। वल्लाहु अलीमुम बिज़्ज़ालिमीन, यहां पर जालिमीन कौन है? गुनाहगार, जो जिनके दिलों में मतलब वो तौहीद और वो नूर नहीं है, जो असल ईमान नहीं है, असल इस्लाम नहीं है, यानी जुल्म, जो गुनाहों की जुल्मत में फंसे हुए हैं, जो मासीयत में फंसे हुए हैं, अल्लाह इनका बेहतरीन तरीके से इल्म रखता है। तो सबसे खतरनाक चीज जो होनी है, यानी कि जब भी वो वक्त आएगा, ठीक है, जब भी वो वक्त आएगा, और जाहिर है उसमें कताल ही है, पहली स्टेज पर कताल ही है, तो जिन लोगों के अंदर ये सब चीज़ें हैं कि जो हकीकतन अपने बेटों को और अपने घरों को और अपनी जायदाद को और अपनी प्रॉपर्टी को और अपनी जॉब्स को अहमियत देते हैं, वो ज़बान से जितना बोलते रहें नुकातिल फी सबीलिल्लाह, पहली स्टेज पर ही नहीं गुजर पाएंगे। क्यों? इसलिए कि ज़बान से बोलते रहना एक बिल्कुल अलग चीज़ है, और अमलन एक काम को करके दिखा देना और उससे गुजर जाना एक बिल्कुल अलग मरहला और मसला है। ठीक है, तो पहली स्टेज पर वार्निंग क्या है कि हमें अपने आप को देखना है कि हमारे लिए असल में अहमियत, दिल में अहमियत किस चीज़ की है, कि ये ज़बान से इमाम ज़मान आ जाएं और नासिर हो जाएं और उनके हामी हो जाएं और सब हो जाएं, दिल में कौन रहता है, किसकी अहमियत है, ये बेटों और घरों की और जायदाद और प्रॉपर्टी की अहमियत है या वाकयन उस मकसद की अहमियत है कि जो इमाम ज़मान अलैहिस्सलाम का मकसद है। ठीक है, उसकी कितनी मारिफत है, उसको कितना जानते हैं। अब जो लोग बचे, मतलब एक तो जो पहले आए थे वो तो गए, हुकुम से ही पलट गए, हुकुम के बाद ही रह गए, अब जो बचे उनसे कहा वकाल लहुम नबीयुहुम, उनसे उनके नबी ने कहा इन्नल्लाहा कद बअथा लकुम तालूत मलिका, कि बेशक अल्लाह ने मुकर्रर किया है तुम्हारे लिए तालूत को, मलिक यानि बादशाह, तुम्हारा सरदार। यू वॉन्ट टू फाइट, अल्लाह के रस्ते में तुम जंग करना चाहते हो, ठीक है, खुदा ने कबूल किया तुम्हारी इस पेशकश को, और तुम्हारा सरदार कौन है? तालूत है। अब दूसरी बात सुनिए, अब जो थे, अब ये पहले वाले हट गए, ठीक है, वो पहला वाला ग्रोह हट गया कि जो हुक्म आते ही, यानी कि जो माल और औलाद की मोहब्बत लेके बैठे हुए थे और उसमें, वो तो पहले ही निकल गए। अब जो बचे हैं उन्होंने क्या कहा? कालू अन्ना यकून लहुल मुल्क अलैना, कि ये इसको कैसे हम पर मुमलिकत और मिल्कियत हासिल हो सकती है, ये कैसे हमारा मलिक हो सकता है? وَنَحْنُ أَحَقُّ بِالْمُلْكِ, हम ज्यादा हकदार हैं इस सरबराई के। क्यों? मिन हो, इससे। वलम युता सअतम मिन अल्माल, क्योंकि इसके पास माल की वसत नहीं है, यानी साहिब हैसियत इंसान नहीं है इस हमारी कम्युनिटी में। यह आपने किसको लीडर बना दिया, यह आपने किसको सरदार बना दिया, हम इसकी इताअत करें, इसके पीछे इसकी सरबराई में जाके जंग लड़ें? क्यों? और आपको ये चीज़ पता है कि ये यहूदियों की और इनकी ये शुरू की मेंटेलिटी है, मोहब्बत है माल, माल की मोहब्बत जो है ना, शुरू से इनकी गुट्टी में पड़ी हुई है, सिवाय एक ग्रोह के कि जिनको खुदा हमेशा अलग अलग करके बयान करता है कि इनमें से एक जो कलील ग्रोह मोमिनीन का, उसके अलावा इनकी इज्तमाई खसलत है ये, उस वक्त से लेके आज तक माल की एक लिहाज से पूजा करना, परस्तिश करना। तो अब ये आ गया कि इसको तो कोई स्टेटस नहीं है इस शख्स का, ये तो साहिब हैसियत नहीं है, इसके पास तो वसत माल नहीं है, ये तो हम में से किसी को होना चाहिए था लीडर, कि हम जो सरदार हैं और हम मालदार हैं और साहिबान हैसियत हैं। तो अब आप क्या एक्सपेक्ट करते हैं? पैगंबर ने कहा कि काला इन्नल्लाह तफाहु अलैकुम, जब भी ऐसे मवाक़े आते हैं कि जिनमें खुदा की तरफ से कोई काम हो रहा होता है, तो चॉइस खुदा की होती है, फिर इंसानों की नहीं होती। ठीक है, कि आपने पसंद किया कि नहीं जी ये बन जाए ये बन जाए, फिर ये सब नहीं चलता। इन्नल्लाह सफा हो, तुम मेरे पास आए कि मैं जो नुमाइंदा खुदा हूँ तुम्हारे दरमियान, और मुझसे दरख्वास्त की कि एक मलिक को बादशाह को मुकर्रर करें। मैंने इसका नाम लिया, क्यों नाम लिया? इन्नल्लाह सफा हो अलैकुम, इसलिए कि खुदा ने इसको तुम सब के ऊपर चुना है, मुंतखब किया है। अब क्या खुदा का इंतखाब यूं ही होता है, ज़बरदस्ती होता है, बग़ैर बुनियाद के होता है? अब ये सुनिए, किस लिए? वज़ादहू, तुम किस चीज़ की वसअत चाहते थे अपने इंतखाब के लिए? माल की? खुदा की नज़र में किसकी अहमियत है? ज़ादहू, खुदा ने इसको ज़्यादा किया है। बस्ततन, फैलाव में, फिल इल्म वल जिस्म, इल्म में और कुव्वत कुदरत में। यानी कि ये एक दलील बाज़ उलमा बयान करते हैं इमाम अली अलैहिस्सलाम की खिलाफत के हवाले से भी, क्योंकि ये ज़ाहरी हुकूमत की बात हो रही है इस आयत में, ठीक है, ये इमामत वाली बात नहीं है, मानवी हुकूमत नहीं है, ज़ाहरी हुकूमत है। तो ज़ाहरी हुकूमत भी अगर रज़ाए खुदा के मातहत होगी तो खुदा की रज़ा उसके साथ है कि जो इल्म और जिस्म में जिसका फैलाव ज़्यादा हो, ना के माल में, ठीक है। इस बुनियाद पर भी देखा जाए तो इमाम अली अलैहिस्सलाम के मुकाबले में कोई नहीं आता है। अच्छा, जिस्म का क्या मतलब है? जिस्म के फैलाव से क्या मतलब है? ये वही चीज़ है कि जैसे इमाम खुमैनी ने भी जिसको विलायत फ़कीह के उनवान से बयान किया कि जो वली फ़कीह है उसको इन्हीं दो चीज़ों में स्ट्रांग होना चाहिए, यानी आलिम हो कि कवानीन इलाही को सही तरीके से जानता हो, लेकिन अगर कोई हाकिम सिर्फ कवानीन का इल्म रखता हो तो उसकी हुकूमत के लिए बात काफ़ी नहीं है, जब तक के उसकी इम्प्लीमेंटेशन पावर भी ना रखता हो। तो जिस्म से मुराद ये नहीं कि बहुत लंबा चौड़ा हो, बल्कि जिस्म से मुराद ये कि वो ज़ाहरी कुव्वत रखता हो, वो उसके पास वो जैसे कह लें कि इन्हें आप कह लें कि अख्लाकी जुरत होती है, एक मजबूती होती है, इम्प्लीमेंटेशन पावर, ज़ाहरी इम्प्लीमेंटेशन पावर। खुदा ने इन दो चीज़ों के हवाले से इसको ज़्यादा किया है तालूत को, और इस बुनियाद पर इस पूरे माशरे में तुम में से इसको मुंतखब किया है। तो ये एक बात वाज़े हो रही है कि ज़ाहरी एतबार से भी अगर कोई शख्स माशरे पर हाकिम हो, हुकूमत करे, मलिक हो, माशरे को लेकर चले, लीड करे, गाइड करे, उसे कैसा होना चाहिए? इल्म और जिस्म में उसका फैलाव ज़्यादा होना चाहिए, कवानीन का बेहतरीन इल्म रखता हो और इम्प्लीमेंटेशन पावर रखता हो। इसलिए खुदा ने इसको मुंतखब करके तुम्हारा मलिक बयान किया। और फिर वल्लाहु युती मुल्कहु मन यशा, और अल्लाह अपना मुल्क जिसको चाहे दे। ये मलकूत की बात नहीं हो रही है, मुल्क की बात हो रही है, कि इवन मुल्क के हवाले से भी, ज़ाहरी हुकूमत के हवाले से भी, खुदा जब खुदा की तरफ से आती है तो ये चीज़, जैसे हमने भी देखा है कि ख़ासतौर से आग मैनी का या इनका है कि खुदा ने अगर उनको दी एक चीज़ और एक दीनी नाफिस की तो इन्हीं दो क्वालिटीज़ की बुनियाद पर दी, ठीक है, जो यहाँ पर बयान हो रही हैं, जिसकी बुनियाद पर खुदा ने तालूत को मुकर्रर किया। वल्लाहु वासिउन अलीम। अच्छा, अब आप समझिए कि ये दूसरा ग्रुप भी गया, ठीक है, अब ये रुके तो नहीं होंगे ना, कि जिनको तालूत की सरबराही पर एतराज हो रहा था ये भी गए। तब आप सोच रहे हैं कैसे कैसे लोग कटेंगे, किस किस तरीके से लोग बाहर निकलेंगे। एक तो वो हैं कि जो अपने गुनाहों और मासीयत की बुनियाद पर खुदा की नज़र में ज़ालिम है, वो तो एक कदम भी नहीं उठा पाएंगे। उसके बाद वो लोग हैं कि जिनकी नज़र में ज़ाहिरी चीज़ों की अहमियत है और वो उस बुनियाद पर इंसानों को तोलते और परखते और उनकी हैसियतों का तायुन करते हैं, वो भी मायूस होंगे और निकल जाएंगे। यानी कि जब वो इनकलाब बरपा होगा और जब वो चीज़ होगी, तो यानी जैसे एक बात कही जाती है ना कि बहुत से लोग कहेंगे, अच्छा ये साहब, यानी इनको तो हम दो टके के काबिल नहीं समझते थे, लेकिन इस निज़ाम में ये बाइज्जत नज़र आ रहे हैं, इस वजह से बाहर हो जाएंगे। اس وجہ سے چھوڑ دیں گے. اچھا اب اس کے بعد کیا ہوا؟ پھر ایک بیچ میں جو آیت آئی 248 وقال لهم نبيهم, اب جو لشکر تیار ہوا اب ان کے نبی نے ان سے کہا ان آیت ملکہ ان یعطیکم التابوت فیہ سکینۃ من ربکم. ان کے نبی نے کہا کہ اب اس کی ملکی اس کے مالک ہونے کی یعنی تالوت کے ملک صاحب ملک ہونے کی علامت, یعنی کس چیز کی علامت؟ کہ یہ خدا کا راضی بادشاہ ہے, جس کی بادشاہت سے خدا راضی ہے. تو خدا اپنی رضامندی کے طور پر ایک نشانی کو بھیج رہا ہے کہ جس کے ذریعے سے تمہیں ایک سکون بھی ملے اور تم اس بات پر مطمئن ہو جاؤ کہ یہ خدا کی طرف سے. اور وہ کیا چیز تھی؟ یأتیکم التابوت, کہ تمہارے پاس لایا جائے گا ایک تابوت. فیہ سکینۃ من ربکم, جس میں تمہارے رب کی طرف سے سکون ہے, یعنی کہ جب تم اس کو دیکھو گے تو تم سکون پاؤ گے. وبقیتم مما ترک آل موسیٰ و آل ہارون, اور حضرت موسیٰ علیہ السلام کی اولاد اور حضرت ہارون علیہ السلام کی اولاد کا جو چھوڑا ہوا بقیہ ہے, باقی چیزیں ہیں, وہ آئیں گی تمہارے سامنے. وَتَحْمِلُهُ الْمَلَائِكَةُ, جن کو ملائکہ لے کر آ رہے ہوں گے. یعنی ایک بہت بڑی نشانی ہے. حضرت موسیٰ علیہ السلام کو گزرے ہوئے سینکڑوں سال ہو گئے, جناب ہارون اور حضرت موسیٰ کے ایک تابوت آئے گا, یعنی سمجھ لیں صندوق ہے, اس میں تبرکات ہیں انبیاء کے اور حضرت موسیٰ اور حضرت ہارون کے. تو اس سے آپ خود اس بات کا اندازہ لگائیں کہ یہ تمام کی تمام چیزیں کہ جب یعنی واقعاً دیکھیں, اس میں ایک بات کا فرق رکھنا ضروری ہے کہ ہم کسی بھی حجت خدا کے عنوان سے ایک چیز خود بنا کے مقدس قرار دے لیں, اور ایک وہ چیز ہو جو ان کا ترکہ ہو اور بقیہ, اس میں بہت فرق ہے. ٹھیک ہے, یہ بہت فائن پوائنٹ ہے. اس میں کوئی شک نہیں ہے, یعنی اس میں کوئی شک نہیں ہے کہ جو بھی معصوم ہے اس کی یادگار, اس کا چھوڑا ہوا, اس کا ترکہ, وہ بھی اذن خدا سے حامل تقدس ہے, اس میں کوئی شک نہیں ہے. لیکن جو غلطی ہم کر رہے ہوتے ہیں نا, کہ ہم اس کا نام لے لے کر اپنے ہاتھوں سے چیزیں بنا رہے ہوتے ہیں اور ہم کہتے ہیں یہ مقدس ہے, اس کی کوئی دلیل ہمارے پاس نہیں ہے. ہاں نسبت ہے, لیکن پھر نسبت کی حد تک ہی رہے, پھر نسبت کی حد تک ہی رہے وہ. یہ ایک بہت فائن پوائنٹ ہے. یعنی اس کا کیا مطلب ہے؟ اس کا مطلب یہ ہے کہ آپ جب ائمہ علیہ السلام کے مزارات اور روضوں پہ جاتے ہیں, وہ ایک ریئل چیز ہے. ٹھیک ہے, اس کی حیثیت, اس کی اہمیت, وہاں پر جانا. لیکن جو کچھ ہم اپنے ہاتھوں سے بنا رہے ہوتے ہیں اور ہم چاہتے ہیں کہ اس کو بھی وہی حیثیت دے دی جائے, یہ مناسب بات نہیں ہے. تو بہرحال ترک آل موسیٰ و آل ہارون, کہ جو ان کے ترکے تھے, جو ان کی نالائقیوں کی وجہ سے سب چیزیں گم گئی تھیں, کھو گئی تھیں, ان کو کچھ نہیں پتا تھا, خدا نے کہا کہ وہ تابوت اور صندوق ملائکہ لے کر تمہارے پاس آئیں گے. اور اسی طریقے سے امام زمان علیہ السلام کے لیے بھی ہے نا, کہ جب آپ انشاءاللہ ظہور کریں گے تو رسول خدا کے تمام تبرکات اور ائمہ کے تبرکات آپ کے پاس ہوں گے, وہ تلوار اور امامہ اور وہ سب چیزیں. یہ ایک بڑی نشانی ہے, اور یہ کس بات کا ثبوت ہے؟ کہ اس تالوت کی سربراہی سے خدا راضی ہے, اور جب تم اس کو دیکھو گے تو تمہیں سکون نصیب ہوگا اس تابوت میں. تو اس میں وہ چیز اس کی نفی ہوتی ہے کہ جو کہتے ہیں نا کہ بس اللہ اللہ اور یہ سب شرک, تو اس کی نفی ہے یہاں پہ کہ انبیاء کی یادگاریں اب قوم کے لیے سکون کا باعث ہے, نہ کہ اس کی تعظیم شرک ہے. اِنَّ فِي ذَلِكَ لَآيَةً لَكُمْ إِن كُنْتُم مُؤْمِنِينَ, اس میں تمہارے لیے آیت ہے اگر تم مؤمنین ہو. اچھا اب یہاں سے یہ تبرکات آ گئے, تالوت کا لشکر تیار ہو گیا, فلما فصل طالوت بالجنود، فصل کہتے ہیں، فصل کہتے ہیں جدائی کو، الگ ہو جانے کو، وصل ملاپ ہے، فصل علیحدہ ہو جانا، جدا ہو جانا. تو پس طالوت جدا ہوئے، یعنی وہاں سے جہاں پر یہ لوگ رہ رہے تھے اس جگہ سے نکلے آ گئے. بالجنود، لیکن ابھی بھی اتنی بڑی تعداد ان کے ساتھ تھی کہ خدا کہہ رہا ہے جنود. جند کہتے ہیں لشکر کو، جنود یعنی بہت سارے لشکر، یعنی آپ سمجھیں بہت ساری پلاٹونز آج کی زبان میں اگر ہم بات کریں، کہ ان کے ساتھ بہت ساری پلاٹونز تھیں، آرمی کے بہت سارے ڈویژنز تھے. بالجنود، ان کے ساتھ وہ اس مقام سے جدا ہوئے، علیحدہ ہوئے، آگے کی طرف نکلے. لیکن مسئلہ ابھی بھی تمام نہیں ہوا. پہلے خدا نے ان لوگوں کو کتنے رستوں سے آزمایا تھا؟ دو رستوں سے آزمایا تھا. ٹھیک ہے، پہلا یہ کہ جو گناہگار ہے وہ اس رستے پہ نہیں چلے گا، اس کو خدا نے پہلے ہی الگ کر لیا. جس کے دل میں ظاہری چیزوں کی اہمیت اور حیثیت ہے وہ اس رستے پہ نہیں چلے گا، اس کو بھی خدا نے الگ کر لیا. اب یہ جو تیسرے، یعنی باقی جو لوگ ہیں، اور اس میں ایک خاص بات کیا ہے کہ خدا نے اب مومنین کا لفظ استعمال کیا، ان کنتم مومنین، کہ اب، یعنی کہ اب یہ ایک مومنین کا ایک لشکر تیار ہو گیا، گویا کہ اب یہ اس سے بھی نکل گئے، اس سے بھی نکل گئے، اس سے فلٹر آؤٹ ہو کے یہ مومنین ہے. لیکن ابھی بھی آزمائش ختم نہیں ہوئی ہے. فار دا الٹیمیٹ جو میدان کارزار ہے، ابھی اس وہاں تک پہنچنے کے لیے پھر ایک مرحلہ آزمائش ہے. ان فلما فصل طالوت بالجنود قال ان اللہ مبتلیکم بنہر، تو طالوت نے کہا کہ بے شک اللہ مبتلی، ابتلا کا مطلب آزمانا، مبتلیکم بنہر، ایک نہر کے ذریعے سے آزمائے گا تمہارا، آزماتا ہے خدا تم. اب یہ نہر بہت ہی کوئی عجیب چیز ہے، مطلب نہر تو بظاہر ہی کہ بہہ رہی ہے، پانی بہہ رہا ہے، لیکن اب یہ کوئی اتنی عجیب چیز ہے کہ اس کے حوالے سے طالوت تین کنڈیشنز لگا رہے ہیں، تین کنڈیشنز لگا رہے ہیں. پہلی کیا ہے؟ فمن شربا من ہو، شربا پی لے، من ہو اس میں سے، پس جو اس میں سے پی لے، یعنی پانی جیسے آپ پی، ہمارا پی جاتے ہیں، پی لے، فلیس منی، اس کا مجھ سے کوئی تعلق نہیں ہے. یعنی ایون تم مومن ہو سکتے ہو، تم اچھے، لیکن اگر اس نہر میں سے پی لیا، پی لیا، سمجھتے ہیں، پینے کا مطلب ہے سیراب ہونا، پیاس بجھا لینا، فلیس منی، مجھ سے کوئی تعلق نہیں ہے، مجھ سے نہیں ہے. وَمَن لَمْ يَطْعَمْهُ فَإِنَّهُ مِنِّي، اور جو اس میں سے کیا کرے، عجیب عجیب لفظ ہے، پانی کھانا، وَمَن لَمْ يَطْعَمْهُ، اور جو اس میں سے کھائے بھی نہیں، فَإِنَّهُ مِنِّي، پس وہ مجھ سے ہے. اور تیسرا گروہ کون ہے؟ اللہ، مگر یہ کہ من اغترف غرفۃ بیدہ، کہ جو اپنے چلو میں لے لے، ہاتھ میں لے لے چلو. تو کتنے قسم کے گروہ ہو گئے نہر کے حوالے سے، کہ جب تمہارے سامنے خدا تم کو ایک نہر کے ذریعے سے آزماتا ہے، جو اس میں سے پی لے سیراب ہو جائے گا، اس کا مجھ سے تعلق نہیں ہے، جو اس میں سے کھائے گا بھی نہیں وہ میرا ہے، مگر یہ کہ جو ایک چلو بھر لے لے اس کے بارے میں کچھ نہیں کہا کہ وہ میرا ہے یا نہیں ہے یا کیا ہے. تین گروہ ہیں جن میں سے ایک کے بارے میں کلیئرلی کہا کہ یہ میرا نہیں ہے، ایک کے بارے میں کہا کہ یہ میرا ہے، تیسرے کے بارے میں خاموش رہے، فیصلہ نہیں دیا، ججمنٹ نہیں دیا. ٹھیک ہے، یہاں سے ہمیں ایک بہت ہی عجیب، بہت عجیب اور بہت گہرا ایک نقطہ نظر ہمارے سامنے آتا ہے، وہ یہ ہے کہ منیت کا جو تصور ہے معصوم کے ساتھ، یہ معصوم کی صحبت میں یا معصوم کی ہمرکابی میں کامیاب ہونے کے لیے موسٹ امپورٹنٹ ہے. یعنی الٹیمیٹلی معصوم کے ساتھ کامیاب وہی ہوتا ہے جو ان سے منیت کی منزلت پر ریلیٹڈ ہوتا ہے. منیت کا مطلب ہے مجھ سے ہے, یہ میرا ہے. السلمان منا اہل البیت, یہ حضرت ابراہیم علیہ السلام کا جملہ. اور منیت کا معیار کیا ہے؟ حضرت ابراہیم علیہ السلام کا جملہ ہے سورہ ابراہیم میں, فمن تبعنی فإنه منی, جو 100% میرے پیچھے چلتا ہے, جو 100% میری پیروی کرتا ہے, جو میری اتباع کرتا ہے, وہ مجھ سے ہے. باقی اللہ مغفرت کرے, میں کسی کے لیے برا نہیں کہتا. یہ حضرت ابراہیم علیہ السلام کے جملے. ومن عصانی, جو میرے رستے کو چھوڑ دے, فإنک غفور الرحیم, میں نہیں کہتا عذاب دے, تو مغفرت اور رحمت والا ہے, لیکن مجھ سے نہیں ہے, میں اس کی ذمہ داری نہیں لے رہا ہوں. ٹھیک ہے, تو یہ منیت کا جو تصور ہے نا, یعنی کہ جس طریقے سے کہ رسول خدا نے اپنا کام اہل بیت کو کس لیے دیا, اس لیے کہ وہ سب کے سب رسول خدا سے منیت کی منزل پہ موجود تھے, فائز تھے. یعنی یہ میرا ہے, یہ میرے گھر سے ہے, اس پر میں 100% ٹرسٹ کرتا ہوں, یہ میرے مشن میں میرا بازو ہے, میرا ساتھی ہے. اس کے لیے کیا چاہیے کنڈیشن؟ فإنه منی, یہ کنڈیشن چاہیے. ٹھیک ہے, اب اس کے بعد کیا ہوا؟ فشربوا, بس پی لیا منہ اس نہر میں سے, الا قلیلا منہم, مگر تھوڑے اسے کے علاوہ. انہوں نے 3 شرطیں لگائی تھیں, اور اس سے پہلے جو لوگ تھے جو یہاں نہر تک پہنچے تھے, یہ 2 فلٹر سے گزر کے آئے تھے. ظاہراً مومنین تھے, لیکن یہ تیسرے مرحلہ امتحان اور آزمائش میں فیل ہو گئے, ان کی اکثریت. فشربوا منہ, پی لیا, اور جو شربو کا انہوں نے معیار بتا دیا تھا کہ فلیس منی, مجھ سے نہیں ہے. الا قلیلا منہم, مگر ان میں سے تھوڑے ہیں. فلما جاوزہ ہوا والذین آمنوا معہ, یعنی اب جو ظاہری ایمان والے تھے وہ بھی رہ گئے. اب کیا ہوا کہ اب جب پار اترے تو اب کون سے گروہ بچ گئے؟ چلو میں لینے والے اور نہ کھانے والے. کھانے کا مطلب کیا ہوتا ہے کہ آپ اگر پانی کو کھانے کی کوشش کریں, پانی کو کھانے کی کوشش کریں, یعنی پانی میں ہاتھ ڈالیں, نوالا بنائیں اور اس نوالے کو منہ تک لے جائیں, کیا آئے گا آپ کے پاس؟ چند قطرے. وہ کہہ رہے ہیں یہ بھی نہیں کرے, یعنی یہ نہیں کہا کہ جس نے اس میں سے طعام کیا وہ مجھ سے. ومن لم یطعم ہو, جو اس میں سے طعام بھی نہ کرے, یعنی اتنے چند قطرے بھی نہ لے. کہ پینا تو یہ نا کہ پانی کو آپ نے ظرف میں کسی برتن میں ڈالا اور اس کے بعد آپ نے پی لیا, اس کو انڈیل لیا ایک مقدار میں تاکہ آپ کی پیاس بجھ جائے. لیکن اس کے برعکس اگر کوئی پانی کو کھانے کی کوشش کرے تو چند قطرے اس کے ہاتھ میں آئیں گے, اپنے منہ تک پہنچا پائے گا؟ چند قطرے. جو یہ بھی نہ کرے وہ مجھ سے. ہاں اگر بہت پیاس لگ رہی ہے, ایک چلو لے لیا ہے, میں نہیں کہہ سکتا اس کے بارے میں, یا نہیں کہا انہوں نے. تو اب جن لوگوں نے اس سے سیراب ہو کے پی لیا, کیا ہوا؟ وہ نہر کے اس کنارے پر ہی رہ گئے. اب اترے کون؟ طالوت, ان کے ساتھ وہ گروہ کے جس نے کھایا بھی نہیں تھا, اور وہ جس نے ایک چلو بھر لے لیا تھا. وہ نہر پار کرنے کی ان میں طاقت تھی, صلاحیت تھی. لیکن اب ایک اور آخری کیچ ہے اس کے بعد. فلم, اب خدا نے ان کے لیے لفظ آمنو کا ہے, ठीक है, अब आमनू का है ना, ये हकीकी ईमान वाले हैं जो एक ज्यादा से ज्यादा एक चुल्लू लेते हैं या खाते भी नहीं है, ये हकीकी ईमान वाले हैं। जा वज़ाहू हुआ वल्लज़ीन आमनु माहू, तालूत और उसके साथ, वल्लज़ीन आमनु माहू उसकी मईयत में। अब जाहिर है कि ये लश्कर सिमटते मुख्तसर हो गया ना, अब इनके सामने आया जालूत का लश्कर जो मुखालिफ बादशाह था, और उसकी खसूसियत ये थी कि हाथियों की फौज थी और वो खुद लोहे का लिबास पहनकर एक हाथी पे बैठा हुआ था, और लश्कर जर्रार मतलब बेतहाशा फौज असलहे से लैस। कालू ला ताकत लना लियाउमा बेजालूत व जुनूदेही, तो उनमें से अब एक ग्रोह ने यह कहा कि आज के दिन हमें तालूत और उसके लश्करों के मुकाबले में ताकत नहीं है, हमारे पास कैसे लड़ेंगे, हमारे पास असबाब नहीं है, ये लश्कर इससे कैसे लड़ेंगे। अब ये कौन लोग होंगे आप बताइए, ये कहने वाले कौन है जो चुल्लू भर वाले थे, ठीक है वो भी अलग हो गए। قال الذين उन्होंने कहा يظنون जो उम्मीदवार थे, किस चीज के उम्मीदवार थे, انهم ملاق الله कि उन्हें अल्लाह से मुलाकात करनी है, لقاء الله की उम्मीद में जिंदगी गुजारने वाले, अन्नहुम मुलाकुल्लाही कम मिन फिअतिन कलीलतिन गलबत फिअतन कसीरतन बिइज़्निल्लाह, के कई मर्तबा ऐसा भी होता है कि एक फिअतिन कलीलतिन के एक छोटा सा लश्कर गलबत गालिब आ जाता है, फिअतन कसीरतन बहुत बड़े लश्कर पर, कैसे, अपनी ताकत की बुनियाद पे नहीं, बिइज़्निल्लाह, और वल्लाहु मा अस्साबिरीन, यानी ये सब्र की हकीकी तारीफ है, इस्तेकामत, और ऐसे साबिरीन की मईयत में खुदा है। मा का मतलब समझते हैं ना, मा का मतलब साथ, पहलू में, जो ये मकाम सब्र रखते हैं, ऐसे साबिर हैं, इस जगह पर इस्तेकामत रखने की सलाहियत रखते हैं, यानी जैसे मिसाल के तौर पर मुसलमान बदर में थे, माफाबरीन उनके पहलू में खुदा है, उनके पहलू में अल्लाह, उन्हें किस बात का खौफ और डर है। अभी मैं इसकी थोड़ी सी तशरी इंशाल्लाह और ये आयत मुकम्मल कर लूं। वलम्मा बराजू ले जालूत व जुनूदेही, अब आप समझते हैं ना कि वो भी रह गए पीछे, जो उसके जाहिरी फौज को देखकर मरऊब हो गए थे वो भी रह गए, अब सिर्फ ये बचे लिकाए रब वाले, लिकाए खुदा वाले तालूत के साथ। वलम्मा बराजू ले जालूत व जुनूदेही, और जब ये आगे बढ़े जालूत और उसके लश्करों के मुकाबले में, तो इन्होंने क्या कहा, रब्बना अफ़रिग अलैना सब्रन, ऐ हमारे रब, अफ़रिग का मतलब होता है उंडेल देना, पोर इनटू अस, रब्बना अफ़रिग अलैना, हम में उंडेल दे, किस चीज को, सब्र को, यानी इस्तकामत को, व सब्बित अक़दामना, और हमारे कदमों को साबित कर दे, वन्सुरना अलल क़ौमिल काफिरीन, और कौम काफिरीन पर हमारी नुसरत कर, नुसरत अता कर, फहज़मूहुम बिइज़्निल्लाह, तो उन्होंने उनको शिकस्त खुर्दा कर दिया, इस छोटे से लश्कर ने उस बड़ी फौज को, और किस तरीके से, वक़तला दाऊद व जालूत, यहाँ से एक नई शख्सियत उभर के आती है बनी इसराइल के लिए, हज़रत दाऊद अलैहिस्सलाम के, जो इस मारके में बहुत ही यंग नौजवान थे, और जो रिवायतों के अंदर एक जुमला है कि उन्होंने, उनके पास एक गुलैल थी बहुत बड़ी, और उसमें उन्होंने एक पत्थर रख के, और सीधा वो जो जालूत था जो बैठा हुआ था اپنے ہاتھی پر لوہے کے لباس میں، اس کی پیشانی کا نشانہ لے کر انہوں نے وہ پتھر مارا تھا، اور وہ پتھر حکم خدا سے اس کے لوہے کے لباس کو توڑتا ہوا اور پیچھے سے نکل گیا تھا. اور جب وہ بادشاہ مرا ہے اور اس کے بعد وہ گرا ہے، اس کی وہ ہاتھی اس کا پلٹ کے بھاگا ہے، اور پھر وہ جو ہاتھیوں کا وہ ایک الٹی دوڑ شروع ہو جاتی ہے، تو اس طریقے سے ان کی فوج تھوڑی ہی دیر میں تتر بتر ہو گئی.
یہ جو نبی ہیں یہ کون سے نبی تھے ان کا ذکر
نہیں، نام نہیں ہے.
اچھا، لیکن اس ان نبی نے حکمران بنایا ایک تالوت کو،
تالوت کو اس کام کے لیے، ملک کے لیے،
اور ایک نبی ان کے انڈر میں آ گیا.
نہیں، نبی آئے تھے یا نہیں آئے تھے یہ نہیں ہے.
جناب داؤد آپ کہہ رہے ہیں نا کہ سامنے
اس وقت، ہاں اس وقت حضرت داؤد علیہ السلام نبی نہیں تھے، یعنی حضرت داؤد علیہ السلام کو وہ چیز نہیں حاصل تھی، بلکہ داؤد علیہ السلام ایک ینگ، بالکل ایک نوجوان تھے، لڑکے تھے. نہیں، اس وقت ظاہری طور سے مقام نبوت پہ فائز نہیں تھے، اس کے بعد میں انہیں تالوت کے،
تو وہ خدا کی طرف سے وہ انصاب ہے جو ہمیشہ، اگر وہ بچہ ہے تو وہ بھی نبی ہے.
نبی ہیں، لیکن اعلان نبوت ایک الگ چیز ہے. جیسے رسول خدا 40 سال تک تو بظاہر نہیں تھے نا نبی، انہیں 40 سال تک تو آپ نہیں کہہ سکتے نا کہ وہ اس نبوت نبی کی حیثیت سے تھوڑی معاشرے میں زندہ تھے یا زندگی گزار رہے تھے.
خدا کی بارگاہ
وہ ٹھیک ہے، وہ صحیح ہے، وہ ایک بات الگ ہے، لیکن لوگوں میں، معاشرے میں بحیثیت نبی تھوڑی مقبول تھے یا معروف تھے. تو اسی طریقے سے حضرت داؤد علیہ السلام ایک بہت، مطلب اچھے، بچپن سے ہی سب کو پتا تھا کہ بہت اچھے اور نیک سیرت اور اعلیٰ کردار کے نوجوان ہیں، اور وہ اس لشکر میں شامل تھے، اور ان کے ہاتھوں سے جالوت قتل ہوا ہے. اور پھر اس کے بعد تالوت کے بعد، یعنی حضرت داؤد علیہ السلام قوم کے سربراہ اور لیڈر کے طور پر سامنے آئے، اور جس میں خدا نے کہا ہے کہ یا داؤد انا جعلناک خلیفۃ فی الارض، کہ داؤد ہم باقاعدہ، یعنی خدا کی طرف سے کہ ہم تم کو خلیفہ بناتے ہیں زمین میں، اور نبوت بھی ملی اور ظاہری حکومت بھی ملی. تو اس سے ہمیں کیا بات سمجھ میں آ رہی ہے کہ جب حق اور باطل کا معرکہ ہے، یعنی واقعاً حق و باطل کا معرکہ ہے، اور خدا کی طرف سے، تو خدا کی طرف سے جو کچھ بھی ہوتا ہے وہ چیزیں ایسے ہی نہیں ہوتی ہیں. یعنی جس طریقے سے ہم نے ہر بات کو ایک، شاید اچھا لفظ نہیں ہے لیکن حقیقت یہ کہ کھیل سمجھتے ہیں چیزوں کو، کہ اس سے یوں ہو گیا، اس نے یہ کر دیا اور یہ لیڈر بن گیا، اور نہیں، جب خدا کی طرف سے جب بات آتی ہے نا، تو خدا کے، اور یہ چیز کربلا میں بھی سامنے آئی ہے، یہ اس سے پہلے بھی ہوتی رہی ہے اور بعد میں بھی ہوتی ہے، کہ جو کچھ بھی خدا کی طرف سے کام ہوتا ہے، خدا کی طرف سے معرکہ ہوتا ہے، اس میں باقاعدہ سلیکشن ہے، باقاعدہ سلیکشن ہے. یہ نہیں ہے کہ ہر ایک پہنچ جائے. اور اس سلیکشن کا معیار خدا نے بتایا ہے کہ کیا ہے. ٹھیک ہے، ہم اگر اس کو دہرا لیں شروع سے، سب سے پہلی کیا چیز تھی کہ جو گناہگار اور معصیت کار ہے، یعنی نام لیتے ہیں زبان سے اللہ رسول اور یہ اور وہ، لیکن دلوں میں محبت ساری وہی انہی چیزوں کی بسی ہوئی ہے، دیارنا و ابنائنا، وہ زبان سے جتنا فی سبیل اللہ کی بات کر لیں. جیسے ہی آزمائش کا موقع سامنے آئے گا، پہلی اسٹیج پر ہی وہ پیچھے ہٹ جائیں گے، ان کے اندر دم ہی نہیں ہے ٹھہرنے اور ٹکنے کا. اس کے بعد دوسرے مرحلے پر وہ لوگ ہوتے ہیں کہ جو اسٹیٹس کی لیے ظاہری چیزوں کی اہمیت اور حیثیت کے قائل ہوتے ہیں. ان کو خدا کس طریقے سے آزمائے گا، کہ جیسے خود رسول اللہ کے دور میں بھی ہوا، جیسے ابھی ہم نے انقلاب کے دور میں بھی دیکھا، اس سے پہلے بھی، یعنی یہ سنت خدا ہمیشہ سے جاری ہے کہ جی میں تو، فار ایگزامپل، میں تو اتنا بڑا آیت اللہ العظمیٰ ہوں، یہ اس کو خدا نے یہ حیثیت دے دی، میں اس کے انڈر میں چلا جاؤں، یا میں تو اتنے بڑا مولانا صاحب اور مفتی صاحب ہوں، اس طریقے سے آزمائے گا خدا. کہ جس طریقے سے یہودیوں کو آزمایا رسول خدا کے دور میں، سب فیل ہو گئے تھوڑے سے علاوہ، کہ جو لوگ بیٹھے ہوئے تھے حضور کے انتظار میں مدینے میں اور خیبر میں اور ساری بستیاں اور سب بنا کے، खुदा ने उनको इस तरीके से आजमाया है कि आखिरी पैगंबर बनी इसहाक में से नहीं था, बनी इस्माइल में से था। उस पैगंबर की इत्तबा और पैरवी करने वाले उस माशरे के महरूमीन और मुस्तज़फीन थे, एलीट ग्रुप नहीं था। आपने इस बात को नोट किया ना, रसूल खुदा के साथ देने वाले वो लोग थे कि जिन्हें उस माशरे में कोई, ये कम से कम इन अहले यहूद और इनकी नज़रों में कोई हैसियत नहीं थी उनकी। गरीब बराना पा जो लोग कह जाते हैं मुस्तज़फ, क्या ये क्या, इस तरीके से खुदा उनको आजमाएगा इस स्टेटस के जरिए। और खुदा क्राइटेरिया बता रहा है, यानी कि खुदा के इम्तिहान की सबसे बड़ी खूबसूरती ये है कि सवाल भी बताता है, जवाब भी बताता है, उसके बाद इम्तिहान लेता है, और फिर भी लोग फेल हो जाते हैं। और क्यों फेल होते हैं? इसलिए कि इम्तिहान में कामयाबी के लिए यहाँ रटना नहीं है, पता होना नहीं है। इम्तिहान में कामयाबी का मेयार दिल की हालत है, ठीक है। जो इंसान के नफ्स की हालत होगी, इंसान वैसा ही बिहेव करेगा आजमाइश के वक्त। ये अहम बात है। पता कुछ भी हो जाए, मैं पहले भी कई दफा आप लोगों से एक बात मैंने कही थी ना, कि बहुत सारे लोगों को पता था कि ये चीज पहले से बयान कर दी गई है, उन्होंने वही वही काम किए सारे, पता होने के बावजूद भी, ठीक है। इस तरीके से खुदा दूसरे मरहले पर। अब ये नहर क्या है जिसमें से चखे भी नहीं, इसमें जो कवि तरीन एहतमाल है कि इसकी इन्हें नहर हो सकता है उनके सामने फिजिकली आई हो, कि लश्कर जा रहा है और सामने एक नहर आ गई है और लोग प्यासे हो चुके हैं, प्यास में हैं, जाहिर है पानी की तलब है। उस वक्त उन्होंने कहा कि खुदा इस नहर के ज़रिए से तुमको आजमा रहा है, और जो पी लेगा यानी सैराब हो जाएगा वो मुझसे कोई ताल्लुक़ नहीं है सिवाय एक चुल्लू भर जो ले और जो खाए भी नहीं इसमें से। लेकिन मानवी एतबार से, यानी जैसे फॉर एग्जांपल हम लोगों के एतबार से कि हमारी ज़िंदगी में ये नहर क्या है, ये दुनिया है, इस नहर तक पहुंचने वाले लोगों में ज़ाहरीन मुस्लिमीन और मोमिनीन हैं, लेकिन आखिरी मरहले पर जब वो वक्त आएगा, ठीक है अभी खुदा इसका वो इम्तिहान नहीं ले रहा हमसे, लेकिन एक वक्त वो आ जाएगा कि जब ज़ुहूर इमाम और उस वो इस कस्म के मौके आएंगे, तब कौन इस नहर के पार उतर पाएगा और कौन इसमें डूब जाएगा। दो कस्म के लोग खाली इसके पार उतर पाएंगे, जो सिर्फ इसमें से या तो मिनिमम लेते हैं चुल्लू भर के जबान की खुश्की दूर हो जाए, जो ज़रूरत पूरी हो जाए, या जो इसमें से चखते भी नहीं हैं, यानी औलिया खुदा ये चखते भी नहीं है, नजर उठा के नहीं देखते इसकी तरफ, इसकी नेमतों लज्जतों की तरफ। जय इमाम अली अलैहिस्सलाम के जो पैरवी और इत्तबा में हैं, कि जब आप फरमाते हैं कि मैंने तुझको तीन तलाकें दे दी, और ऐसी तलाक कि जिसके बाद रुजू मुमकिन नहीं है, गुर्री गैरी, कि जा और मेरे अलावा किसी और को धोखा दे। ये वो लोग हैं जो वमन लम या तअम्मुहु की मंजिल पर फायज हैं। तो जब वो मौका आएगा तो सिर्फ इतना ईमान भी नहीं काफी होगा, इस नहर को भी पार करना पड़ेगा। अब जो इसमें से भर भर के पी रहे हैं, अगरचे के हराम नहीं है, ठीक है, आप फिकही एतबार से देखेंगे तो आप नहीं किसी को कह सकते कि तुम हराम काम कर रहे हो, लेकिन उस मरहले तक पहुंचने के लिए, उस जगह तक पहुंचने के लिए ये चीजें मिन्नियत से बाहर कर रही है, ठीक है। अब ये मरहले जो है ना, ये मराहल अब ये फिक्र और अखलाक से बाहर आ चुके हैं, उससे आगे जा चुके हैं। ये टेस्ट मिन्नियत का है, मोहब्बत का इम्तिहान है, ना कि फिक्र और अखलाक का इम्तिहान है। बात वाजह हो रही? आप फिकही एतबार से बिल्कुल सही मोमिन हैं, आप अखलाकी एतबार से बहुत अच्छे इंसान हैं, लेकिन हम मोहब्बत के इम्तिहान में फेल हो रहे हैं, कि जिस चीज को हमारे इमाम ने तीन तलाकें देकर जुदा कर दिया अपने आप से, हम उसकी चाहत में लगे हुए हैं। खुदा हराम में मुआखजा नहीं करेगा, लेकिन तुम मोहब्बत के इम्तिहान में फेल हो गए, मिन्नियत की मंजिल पर फायज नहीं हो। اور جو منیت کی منزل پر فائز نہیں ہے وہ امام کے ساتھ نہر کے پار نہیں جا سکتا، ٹھیک ہے؟ اور جو اس میں سے چلو بھر پانی لینے والے بھی ہیں، جب وہ فیس ٹو فیس آئیں گے اس الٹیمیٹ فائٹ میں، ان کے قلب میں اتنی طاقت نہیں ہوگی کہ اس وقت وہاں کھڑے رہ سکیں. یعنی نہر تو پار کر جائیں گے، لیکن اس آخری معرکے پر جو استقامت چاہیے ہوگی کہ سامنے یہ ہو سب پورا نظام طاغوت، آپ کے پاس نہ اسباب ہو نہ کچھ ہو نہ لشکر ہو، اور آپ کہیں کم من فئۃ قلیلۃ غلبت فئۃ کثیرۃ باذن اللہ، اس کی ہمت نہیں ہوگی. تو یہ ایک، یعنی اس جس طریقے سے یہ واقعہ بیان کیا گیا ہے، یہ خود جس چیز کے ہم انتظار میں ہیں، جس کو ہم چاہ رہے ہیں، لیکن اس میں سب سے بڑا مسئلہ یہ ہے کہ ہم ایک چیز کو چاہ رہے ہیں بغیر سمجھے ہوئے، نہ ہم نے اس کی ریکوائرمنٹس پہ غور کیا ہے، نہ ہم نے اس کی شرائط کو صحیح طریقے سے پہچانا ہے، کہ فقط اور فقط وہ مومنین کہ جنہوں نے دنیا سے اپنے دامن کو بالکل بچا کے رکھا ہے، وَمَن لَمْ يَطْعَمْهُ، اور اپنی زندگی گزارتے ہیں امید لقاء رب میں، لقاء اللہ میں، وہ ہوں گے جو آخری مرحلے پر امام کے ساتھ کھڑے ہوں گے. ٹھیک ہے، وہ ہوں گے جس کی کچھ مثالیں ہمارے سامنے نظر آتی ہیں، وہی لوگ ہیں اور کوئی نہیں ٹکتا، باقی ہمارے جیسے ہیں فقط باتیں کرنے والے. تو یہ ایک چیز تھی کہ جسے آپ لوگ پھر جا کے اس کو دیکھیے گا، اس کا مطالعہ کیجیے گا. تقریباً یہ 14-15 آیتیں، 12 آیتیں اور بہت جی، اور اس کے بعد پھر یہاں پہ دوسرا پارا ختم ہو جاتا ہے. اس کے بعد پھر تلک الرسل ہے اور آیت الکرسی ہے.
اچھا، یہ آپ نے جو بیان کیا کافی اچھا. اب اس میں ایک سوال جو میرے ذہن میں آ رہا ہے کہ مثلاً آپ نے امام زمانہ سے اس لشکر کو مثلاً ملایا کہ اس طرح سے ہوگا، اگر ہم جناب موسیٰ کا واقعہ دیکھیں تو اس میں بھی بنی اسرائیل ایک پس پسی ہوئی قوم تھی، اس میں کوئی اتنی جرت نہیں تھی، نہ اس نے فرعون کا کوئی مقابلہ کیا، جناب موسیٰ آئے اور نکال کے لے گئے. تو اگر مثلاً اگر ہم سوچیں گے امام زمانہ، کیا یہ ممکن نہیں کہ اس واقعے جناب موسیٰ والے واقعے سے ہمیں نکال کے لے جائیں؟
نکال کے لے بھی جائیں تو فائدہ نہیں ہے نا.
نہیں، کیوں
نہیں؟ کوئی فائدہ نہیں اس قوم کو، اس قوم کو کوئی فائدہ نہیں ہوا.
لیکن وہ ٹھیک ہے، اتر کے پھر
اس قوم دیکھیے، بات یہ نہیں ہے، بات یہ ہے کہ آپ حضرت موسیٰ علیہ السلام کے واقعے سے امام علیہ السلام کے واقعے کو اس لیے نہیں ملا سکتے کہ وہ الٹیمیٹ نجات اور کامیابی ہے انسان کے لیے. یعنی کہ اس میں طاغوتی نظام کو صرف سرنگوں کرنا نہیں ہے، مومنین کا کمال تک پہنچنا بھی ہے. یہاں پر حضرت موسیٰ علیہ السلام کے واقعے میں یہ سب نہیں ہے،
کمال نہیں ہے،
یعنی کو تھوڑے سے اور وہ بھی معجزے کے ذریعے سے. تو یہ بات بھی ہمارے لیے ثابت ہے کہ امام زمان علیہ السلام کسی معجزے کے ذریعے سے طاغوت کو نہیں ختم کریں گے، قتال کے ذریعے سے ختم کریں گے. اس لیے جو چیز بالکل 1-to-1 کرسپونڈ کر رہی ہے وہ واقعہ طالوت ہے امام زمان علیہ السلام کے اس سے، کہ بالکل اسی طریقے سے کہ لوگ ہیں، یعنی کہ نبیوں کی اولادیں یا وہ لوگ ہیں، ان کو نکال لیا گیا، ان پر ظاہری ظلم ہے، طاغوت آیا، اس نے ان کو ان کے گھر چھین لیے، ان کی اولاد چھین لی، ان کو سب دتر بتر کر دیا، ہے یا نہیں ہے؟ اس کے بعد وہ کیا کہہ رہے ہیں، ہم قتال کریں گے، ہم جہاد کریں گے، فی سبیل اللہ، اللہ کے رستے میں جہاد کریں گے. اب جو یہ آئے ہیں نا، یہ سارے جو لوگ، پورا گروپ، پوری قوم بیٹھی ہوئی ہے کہ ہم قتال کریں گے اور امام کے ساتھ، اور ہمیں بادشاہ ملے، اور امام ظہور کر جائیں، امام ظہور کر جائیں.
تو مستضعف تھے نا حیدر بھائی، وہاں پہ بھی وہی قرآن کی آیت ہے کہ وہ ان کے بیٹوں کو قتل کرتے تھے، لڑکیوں کو زندہ رکھتے تھے.
دیکھیے، میں نہیں، آپ اس کو دیکھتے جائیے نا کہ بات مل کہاں سے رہی ہے، کہ ان کو الگ کیا، خراب کر دیا، ان کی چیزیں خرید لیں. اب یہ جو لوگ ہیں جو موجود ہیں، ये कह रहे हैं हम कताल करेंगे, वो थोड़ी कह रहे थे
नहीं, उन्होंने भी कहा था कि खुदावंद करीम को निजात दहिंदा तो भेज हमारे लिए
कि हम
हाँ जो हमें निजात दे, हाँ फिरौन के जुल्म से निजात दे।
हाँ लेकिन उसमें कुरान की कुरान करीम में एक भी आयत ऐसी नहीं है कि जिसमें वहाँ बनी इसराइल ने दुआ की हो कि ऐ खुदा हमारे हम किताल करना चाहते हैं, यानी हम इनके खिलाफ खड़े होना चाहते हैं, हम इनसे किताल करना चाहते हैं कि हम इनसे अपना मुल्क वापस लें, ये वो करें,
से बचना चाह रहे थे।
तकरीबन ये भी नहीं है, ये भी नहीं है, ये भी नहीं है, ये भी नहीं है, बल्कि खुदा ने इन्हें इनडायरेक्टली हो सकता है कि खुदा ने उनमें से कुछ जो पाक खून बहाए उसके वसीले से फिर खुदा ने, और यकीनन उनमें से कुछ लोग होंगे दुआएं करने वाले, लेकिन कुरान में एक भी आयत ऐसी नहीं है। हज़रत मूसा अलैहिस्सलाम के हवाले से, उनके इन्हें क़याम के हवाले से, इन्हें हज़रत मूसा का क़याम जो है ना वो तकरीबन एक बिल्कुल सोलो एफर्ट है, उसमें कौम शुरू आखिर कहीं इन्वॉल्व ही नहीं है कि वो लश्कर बना रहे हों या ये कर रहे हों या बाकायदा क़िताल कर रहे हों, वो आखिर तक कुछ भी नहीं है। यानी इवन इवन जब वो आखिर में भी पहुँचे हैं इतने मोजज़ात देखने के बावजूद भी, और ट्रैप हो गए दरिया और फिरौन के बीच में, तो हज़रत मूसा कोई बुरा भला कह रहे हैं, हाँ तो वो उसका कोई कंपैरिजन नहीं है इससे, जो अभी अभी जो हमारी हालत है और जिस तरीके से हम जा रहे हैं वो बिल्कुल फिट होता है इस पे कि आप जुल्म के अंदर हैं, आप महरूमी के अंदर हैं, आप अपनी महरूमी को महसूस कर रहे हैं, आप कह रहे हैं हमें लड़ना है, हमें एक जगह तक पहुंचना है, लेकिन उस जगह तक पहुंचने में कितने बैरियर्स लगे हुए हैं कि पहली मंजिल पर यह है कि लोग जो हैं कह रहे हैं कि जी हम क़ताल फी सबीलिल्लाह करेंगे, जबकि दिल में है कि ज़मीन में, हम लोग ऐसा नहीं करते। इन्हें कि तकरीबन हमारा एक रवैया ये कि इमाम अलैहिस्सलाम आएंगे इसलिए कि भाई जॉबें अच्छी मिल जाएंगी, कारोबार खराब ये अच्छी बहुत सारे लोग यही सोच रहे होते हैं। तो इसमें और फिर जो चीज़ है, क्योंकि इमाम अलैहिस्सलाम के हवाले से जो सबसे ख़ास बात है वो अल्टीमेट कामयाबी है, यानी सिर्फ ज़ाहिरी तौर से तागूत का ख़त्म होना नहीं है बल्कि अल्टीमेट कामयाबी है एक इलाही और इस्लामी हुकूमत का क़याम है, ऐसा ही है ना। तो उसके लिए कौन से लोग हैं जो आखिर में जाके खड़े होंगे, यज़ुन्नूना अन्नहुम मुलाकुल्लाह, कि जो लिकाए परवरदिगार यानी यानी इबादत गुजार नहीं, नमाजी परहेजगार नहीं, खाली मोमिन मुत्तकी नहीं, जो मुलायने के जो गोया के अपनी जिंदगी में खुदा को देखते हैं और उसकी मुलाकात के मुतमन्नी है, वो खड़े होंगे। तो इससे हमें समझ में आता है ना फिर वो 313 जब हम एक शिकायत करते हैं ना, 313 कहाँ है, तो अब सोचिए कहाँ है, कहाँ है ऐसे अफराद। हो सकता है जी, हो सकता है, यानी बहुत कलील, जाहिर है कि इतने छटते 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 आखिर में बहुत थोड़ी सी तादाद रह गई होगी।
इसी आयत से मुताल्लिक खुतबा है जो इमाम अली का, वो उन्होंने यही आयत को शायद कहा है, और वो ये जुल्म के खिलाफ जितनी देर से उठा जाएगा उसके लिए उतनी ही कुर्बानी देनी पड़ेगी।
हाँ,
ये ऐसा हुआ है कि बाज़ वक़्त कलील कसीर पे गालिब आया मगर ऐसा कम हुआ है,
जाहिर है कि ये एक बहुत यूनिक वाक़या है, यानी कि जो इसमें कुरान में महफूज किया गया बहुत ही यूनिक वाक़या है।
तो इसका मतलब हॉरर स्टोरी ये है कि जो दिल की हालत है उसको